उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपि लिएर आएका छौं। विगत 6 श्रृंखलादेखि हामी पाण्डुलिपिको वाचन तपाईँलाई सुनाउँदै आएका छौं। आज यसको 7 श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 97। हामी सबैले मनदेखि स्वीकारिसकेको दिप्लेसको शारीरिक अवस्थालाई चमत्कारबाट ठिक हुने विश्वास बोकेर ससुराबा आउनुभएको थियो, तर हामीले उहाँलाई मदत गर्न सकेनौँ। त्यसको भोलिपल्ट बुधबारेबाट एउटा ठूलै तीर्थयात्रीको जत्था कोप्चीतिर गयो भन्ने सुनियो। हिँडेको 5 दिनका दिन उहाँहरू फेरिनु भएको थियो। उहाँहरू फिरेको केही दिनपछि ससुरा फेरि आउनुभयो। कोप्चेमा मानिसहरूको भिड र निर्मल बाबाको प्रशंसाले लामै समय खर्च गर्दै भन्नुभयो, अझै पनि एकपल्ट त्यो छोरालाई पुर्याओ, त्यहाँ दुनियाँ ठिक भएका छन्। डोकोमा बोकेर लगेकाहरू बाबाले छोइदिएपछि हिँडेर फर्केका यिनै आँखाले देखियो। सीताजी र म केही बोलेनौ। उहाँले भन्नुभयो, मैले त धरानले दिएको मुटुको दबाई पनि खान छोडिदिएँ, बाबाले अब त्यो खानु पर्दैन भन्नुभएको छ। मुटुको दबाई नै खान छोडेको कुराले भने मन डरायो। सीताजीले बितैमा अलि झर्के जस्तो गरी भन्नुभयो, बाबाले जे भने पनि त्यो मुटुको दबाई चाहिँ किन छोड्नु, खाँदै गर्दा के बिग्रिन्थ्यो, दबाई चाहिँ नछोड्नु नि। अब पर्दैन रे त्यस्तो दबाई, यी हेर त पहिलाभन्दा कति फुर्ती भएको छु, प्रेसर पनि छैन, प्रेसरको दबाई पनि बन्द, डाक्टरी दबाई पटक्कै नखानु भनेको छ। उहाँ हाम्रो कुरा सुन्ने मुडमै हुनुहुन्नथ्यो, खान नखाइ जानुभयो। दिप्लेसले भन्यो, कुन दिन बुढा ढलेको समाचार आउने भयो अब, नभन्दै त्यसको ठिक 1 महिनापछि बेलुका पूजा गरेकै ठाउँमा बा ढल्नु भएछ। भोलिपल्ट बिहान मात्र भद्रपुर अस्पतालबाट सासूआमाको फोन आयो, प्रेसरका कारण ब्रेन ह्यामरेज भएर उहाँलाई प्यारालाइसिस भइसकेको थियो। चारैतिर कुदाकुद भयो। चितवनबाट भीमदाई पनि आइपुग्नु भयो, मस्तिष्कमा रगत जमेको रहेछ, बचाइयो तर शरीर अपाङ्ग भइसकेको थियो। केही समय हामीसँगै राखेपछि अब आमा बुबालाई एक्लै छोड्न नमिल्ने भयो भने आफैसँग चितवन लानुभयो दाइले, तर 1 वर्ष पनि उहाँहरू चितवन बस्न सक्नु भएन। सारा आफन्त यतै र सामाजिक परिवेश पनि नमिलेको भन्दै झापा फर्किनुभयो। बुधबारेको घर सुविधाजनक नभएकाले उहाँहरूलाई हामीसँगै बिर्तामोडमा राख्यौँ। माथि तलो थपेर अलग्गै व्यवस्था गरिदिएपछि ढुक्कले रमाउनु भयो। खाना बस्न सुविधा भए पनि ससुराको शरीर अब कालको पर्खाइमा मात्र थियो। नियमित औषधि खुवाउनेदेखि सबै खाले स्याहार अपाङ्ग सासूले गर्नुहुन्थ्यो। उहाँको पनि 6 महिना कि बच्ची हुँदा आगोले पोलेको खुट्टाको पन्जा पिँडुलासँग टाँसिएको थियो र कुर्कुच्चो मात्र टेकिन्थ्यो। तैपनि खुब रमाउनु भएको थियो कान्छी छोरीसँग बस्नु पाएकाले। हाम्रो घरको वातावरण जति बेला पनि शान्त र पढन्ती मात्र थियो, भेट्न आइरहनेहरू पनि बौद्धिक छलफलमै हुन्थे। ससुरालाई खुब मनपर्थ्यो यस्तो वातावरण। चित्त 2063 भदौ 2 गते बेलुका ससुरा निकै सिकिस्त हुनुभयो, जिब्रो सुन्निएको थियो, जिउभरि डाबरी डाबर थिए। छिमेकी महेन्द्र प्रसाईजीलाई बोलाएर सुई हान्न लागेका थियौँ। पल्लो कोठाबाट सानी केटीले कराई, बुबा फोन। बिमारीलाई त्यतिकै छोडेर म फोन भएको ठाउँमा पुगेर बोले, हेलो, उताबाट आवाज आयो, अङ्कल नमस्कार। नमस्कार, को बोलेको? म यहाँ कान्तिपुर टिभीबाट सुदर्शन ओली बोलेको। अङ्कललाई बधाई छ। के भयो भाइ, के को बधाई? हजुरलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ। यहाँ भर्खरै सूचना आइपुग्ने बित्तिकै फोन गरेको, म त खत्रा खुत्रुक भएँ, सोच्नु न सपना देख्नु। साझाबाट होम भाइले त्यहाँ दर्ता गरेको छ भनेको सुनेको थिएँ, तर यत्रो पुरस्कारै पाउला भन्ने त कल्पनै थिएन। अनि मैले ठुलै स्वरमा भने, सोलो भाइलाई पनि बधाई, मलाई पनि र परिवारका सबैलाई पनि। मेरो कुरा सुनेर पल्लो कोठाबाट सीताजी र केटाकेटी कुदेर आए, के भयो, के को बधाई? राधाले मदन पुरस्कार पायो अरे। लौ हेर, एकैचोटि सबै कराएर घर उचाले, लाज मर्नु। सबै एकैचोटि कराएको सुनेर पल्लो कोठामा सासु ससुरा र महेन्द्र तिनैजना तर्सेछन्। सासुआमा खुट्टो खच्याउँदै आउनुभयो, मलाई सबैले अँगालेर बधाई दिइरहेका थिए। एकछिनमा फेरि फोन आयो, सुदर्शनकै थियो, भने, अङ्कल टिभीले भन्न लागेको छ यो फोन इन्गेज नगराउनु होला, हामी समाचारको बिचमा हजुरसँग लाइभ कुरा गर्छौँ। फोन त्यतिकै राखिरहेँ। एकाएक घरमा कहिले नआएको खुसी आएको थियो। सासु ससुरालाई मदन पुरस्कारको अर्थ थाहा थिएन। 2 लाख रकमको पुरस्कार पाइयो भनेपछि मात्र उहाँहरूको अनुहार पनि हेर्न लायक भयो। कान्तिपुर टिभीमा समाचार प्रसारण भयो। समाचारमा आफ्नै कानले सुनेपछि चाहिँ पक्का भयो जस्तो लाग्यो। समाचारकै बीचमा फोनमा सोधियो, तपाईँलाई कस्तो लाग्यो यो समाचार सुन्दा? बिना तयारी सोधिएको प्रश्नको निबन्धात्मक उत्तर दिए जस्तो लाग्छ। केही छोटा प्रश्नहरूकै बीचमा एउटा प्रश्न थियो, यो पुरस्कारको रकम के गर्नुहुन्छ? सोचेकै थिएन के भन्नु र, अनि तत्कालै उत्तर दिनुपर्ने हुनाले सोच्ने फुर्सद पनि थिएन, फ्याट्टै भनिदिए, घर अधुरो छ यसैलाई पुरा गर्छु। अनि एकैछिनपछि फोन बज्न थाल्यो, ल्यान्डलाइन र मोबाइल सँगसँगै बज्न थाले। कुन उठाउनु कुन, सीताजी म र दिपलेसलाई फोन सम्हाल्न गाह्रो परिरहेको थियो। आकाशबाट असिनाको वर्षा भए चाहिँ फोनको वर्षा भयो। सबैभन्दा धेरै फोनहरू काठमाडौँबाटै थिए। त्यो रात 12-1 बजेसम्म पनि फोन एसएमएस आइरहे, गफ गरेरै बस्यौँ आधा रातसम्म। मभन्दा पनि धेरै खुसी हुनुहुन्थ्यो सीताजी। उहाँले भन्नुभयो, अब यसपालि त पुरस्कार थाप्न म पनि जान्छु, हवाई जहाज चढेर जाने यसपालि काठमाडौँ। उहाँको खुसी देखेर म छक्क परेको थिएँ। सीताजी त्यति खुसी भएको कहिले पनि देखेको थिएन। भोलिपल्टदेखि बधाईको असमापक वर्षा सुरु भयो। फोनहरू पनि कति हो कति, नसोचेका कल्पनै नगरिएका महानुभावहरूका पनि फोन आए। बधाई दिँदा दिँदै पनि कतिजनाले अलिकति मन अमिलो बनाउँदै भने, तर तपाईँले टिभीमा पुरस्कारको रकमले घर बनाउँछु चाहिँ नभनेको भए हुन्थ्यो। ती प्रतिक्रिया सुनेर म अलमल्ल परेँ। साँचो कुरा गर्दा मानिसलाई किन मन नपरेको होला? ढाँटेको मात्र मन पराउने मानिसको बानी देखेर छक्क लाग्यो। मैले त जे गर्नु थियो त्यही भनेको थिएँ। वर्षौँदेखि मेरो घर अधुरो थियो, त्यसलाई कसरी पुरा गर्ने भन्ने रात दिनको तनावमा थियौँ हामी। एकाएक हाम्रो हातमा 2 लाख नगद पर्दै थियो, त्यो रकमले घर पुरा पनि हुन्थ्यो। त्यही कुरा भनेको कतिजनालाई चित्त बुझिनेछ, तर मलाई पनि गौरव लागेको थियो। मैले एकदम ठिक कुरा भनेको छु भन्नेमा गर्व थियो। केही पत्र पत्रकारहरूले पनि त्यो बनाएर त्यति मन पराए जस्तो गरेनन्। कसैले भने बरु त्यो पैसाले छात्रवृत्ति चलाउँछु वा दक्षिण अफ्रिकी मुलुकमा भोकमरीले ग्रस्त बालबालिकाहरूको लागि दिन्छु वा स्कुल बनाइदिन्छु भनेको भए राम्रो हुन्थ्यो। हुन त त्यसो भनेको भए राम्रै हुन्थ्यो, तर म त्यसो गर्ने नै थिइनँ। गर्दै नगर्ने कुरा किन गर्नु, किन ढाँट्नु समाजलाई? मानिसले त्यति मात्र कुरा गर्नुपर्छ जति आफूले गर्न सकिन्छ। यो संसारमा कसैले आफ्नो हैसियतभन्दा माथिको कुरा गर्न सक्दैन, म पनि सक्दिनँ। आज पनि मलाई त्यो भनाइप्रति साह्रै गर्व छ। जीवनमा मैले थोरै सत्य बोलेँ भने सबभन्दा पहिला र ठिक कुरा त्यही भने होला भन्छु। 3-4 दिनपछि एउटा फोन आयो काठमाडौँबाट, जनकप्रसाद उमागाईको। उहाँ घाँटीको क्यान्सरले पीडित हुनुहुन्थ्यो, तैपनि फोनमा बिस्तारै खुसी हुँदै भन्नुभयो, भाइ बधाई छ, म त बिरामी छु, पुस्तक पढ्न पाएको छैन, तर पनि पक्कै पुस्तक राम्रो छ भन्ने लाग्छ। सबभन्दा खुसी छु तपाईँको टिभी अन्तर्वार्ताको जवाफले, तपाईँ सबैभन्दा सरल र साँचो बोल्ने मान्छे, जे गर्नुपर्ने थियो त्यही भन्नुभयो, ढाँट्नु भएन, ठुल्ठुला कुरा गर्नु भएन, सधैँ यस्तै साँचो कुरा बोल्नुहोला। उहाँ मात्र एउटा यस्तो मान्छे हो जसले मेरो घर बनाउने कुराप्रति समर्थन जनाउनु भएको थियो। लाग्यो कोही त हुँदा रहेछ नि यस्ता कुरा मन पराउने। त्यो कुराको पछिसम्म पनि चर्चा थियो। धेरै एफएमका अन्तर्वार्ताहरूमा सोधिने मध्येको एउटा प्रश्न त्यो पनि हुन्थ्यो। मलाई लेखक बनाउन परिवारका सदस्यहरूको योगदान कति छ? सीताजीले रात दिन मलाई लेख्न प्रेरित गरेको कुराको कुनै मूल्य हुन्न। त्यसरी तयार भएको त्यो कृतिबाट प्राप्त हुने सबै जस अब जसको भागी कि मेरो परिवार हुँदैन, त्यो कृति पनि परिवारले सामूहिक रूपमा गरेको खेतीबाट उत्पादित बाली जस्तै हो। त्यसैले म एक्लैले त्यसको प्रयोगको निर्णय गर्न कसरी सक्थेँ? म परम्परागत कुनै रुमानी लेखक होइन, लेखक हुने बेकारको नाटक पनि गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन। 2062 सालको घटस्थापनाको भोलिपल्ट पुरस्कार ग्रहण गर्न निम्ता पाएँ। भद्रपुरबाट प्लेनको यात्रा गरियो। सीताजी जीवनमा पहिलोपल्ट प्लेन चढ्नुभएको थियो। मैले त 2053 सालमै राष्ट्रिय प्रतिभा पुरस्कार ग्रहण गर्न नेकोनियरको विराटनगर काठमाडौँ हवाई यात्राबाट ब्रेक गरेको थिएँ, तर मभन्दा 7 वर्ष कान्छी सीताजीले मेरो भन्दा पनि 10 वर्षपछि मात्र प्लेन चढ्न पाउनुभएको थियो। त्यसो त प्लेन चढेपछि नडराएका कोही हुँदैनन्, त्यसमा पनि पहिलोपल्ट प्लेन चढ्नेलाई त झन् गाह्रो नै पर्ने भयो। बेला बेला आँखा चिम्म गरेर मेरो पाखुरामा च्याप्प समात्नुहुन्थ्यो सीताजी। म जिस्काउँथेँ, तर उहाँलाई मनमा खुसी र डर दुवै मिसिएर के हो जस्तो भएको थियो। असोच महिना भए पनि त्यो देशैभरि धुमधाम वर्षा भइरहेको थियो। झापाबाट उड्दा पानी सिमसिम थियो, काठमाडौँमा उत्रिँदा त पानी परिरहेकै थियो। पानी त हामीसँगै हवाईजहाज चढेर भद्रपुरदेखि नै आए जस्तो लाग्यो। काठमाडौँ एयरपोर्टमा उत्रिँदा थुप्रै जहाजहरू उड्न र उत्रन व्यस्त थिए। तीमध्ये पनि निकै सैनिक हेलिकप्टरहरू उड्न तन तयार थिए। मनमा शङ्का लाग्यो, किन यी सैनिक हेलिकप्टर उड्न लाग्यो? सीताजीलाई भने, सीताजी कतै दुर्घटना भयो जस्तो छ, हेर्नु है। नभन्दा एयरपोर्टबाट बाहिर निस्किन सक्दा सुनियो, ताप्लेजुङमा वन तथा वातावरण मन्त्री गोपाल राई लगायत 42 जना देशका विशिष्ट व्यक्तित्वहरू चढेको हेलिकप्टर सम्पर्क विहीन छ। सुन्ने बित्तिकै मनले माया मार्यो, यस्तो मौसममा आकाशमा उड्ने जहाजहरू आएपछि सुरक्षित रहने सम्भावना के हुन्छ र? गए होलान् सबै। सिधै चण्डोल आयौँ। दुबसुको घर नै हाम्रो मूल घर थियो काठमाडौँमा। सबै खुसीले उफ्रिरहेका थिए। फेरि अर्को एउटा पर्व जस्तो भयो त्यहाँ। आमाले सीताजीलाई अङ्गालो हालेर बधाई दिनुभयो। वा बुहारीको प्रशंसा गरेरै नथाक्ने। भोलिपल्ट पुरस्कार ग्रहण गर्न पुग्यो श्रीदरबार मदन पुरस्कार गुठीमा। बैरागी काइला र माधव प्रसाद भट्टराईले उक्लेर पुर्याउनु भयो मञ्चमा। विशिष्ट अतिथिमा हुनुहुन्थ्यो बालकृष्ण पोखरेल। त्यस वर्षको जगदम्बा पुरस्कार प्रदान गरिएको थियो वरिष्ठ पत्रकार भैरव रिसाललाई। पुरस्कारको राशि मैले उठाए तापनि त्यसलाई मैले धेरै बेर आफूसँग राख्न पाइनँ। कमलमणिज्यूले तलबाट सीताजीलाई मञ्चमा बोलाएर उहाँको हातमा हस्तान्तरण गर्न लगाउनु भयो। सारा वातावरण रोमाञ्चित बन्यो। म पनि साह्रै खुसी भएँ। सीताजीले पनि लाख लाखका दुईवटा गड्डी आफ्नो ब्यागमा पुटुक्क हुने गरी हाल्नुभयो। ब्याग जस्तै उहाँको अनुहार पनि पुटुक्क परेको थियो। अघिदेखि सँगै लिएर आएकी तुलसालाई अँगाल्नु भयो गएर। तुलसा पाठक र लीला अनुमोललाई छोरी बनाउनु भएको थियो सीताजीले। उनीहरू पनि हुरुक्क हुन्थे सीताजीसँग। उहाँसँग सबैभन्दा धेरै मिल्ने र माया गर्ने यी दुवै छोरीहरू सीताजीका अन्तिमसम्मका साथी थिए। मदन पुरस्कार के हो रहेछ भन्ने त्यो कुरा त्यो प्राप्त गरेपछि मात्रै थाहा भयो। प्रत्येक वर्ष कसै न कसैले यो पाइरहेका हुन्थे। पुरस्कृत पुस्तक पढिरहेको पनि हुन्थे म, तर यसको यति धेरै सामाजिक मूल्य छ जस्तो भन्ने लागेको थिएन। पुरस्कार थापेपछि एकाएक मेरो मूल्य यति धेरै आकाशियो कि म आफै लाजले भुतुक भएँ। मानिसहरूको हेर्ने दृष्टि नै फेरियो। असाहित्यिक संसारमा पनि यसको प्रभाव ठूलो थियो। कर्मचारी वृत्तमा त झन् कति हो कति। आफ्नै अफिसमा पनि मलाई हेर्ने दृष्टिकोण फेरिएको थियो। त्यसो त पहिले पनि अफिसमा असुविधा थिएन, तर म त्यो स्तरको लेखक रहेछु भन्ने चाहिँ कसैले अनुमान गरेका रहेनछन्। पूर्व महाप्रबन्धक देवेन्द्र प्रसाद शाहले फोनमा भन्नुभएको थियो, तपाईँ राम्रो लेखक हो भन्ने त थाहा थियो, तर यो स्तरको लेखक हो भन्ने चाहिँ लागेको थिएन। उहाँले मुखैले भन्नुभयो, साह्रै खुसी लाग्यो। यही कुरा प्राय सबैको मनमा रहे जस्तो बुझेँ। भोलिपल्ट मुख्य कार्यालयबाट बिर्तामोडको खातामा रकम पठाएँ। सीताजीलाई सोधेँ, सीताजी पैसा छ केही किन्नुहुन्छ कि? उहाँले भन्नुभयो, यो पैसा त नचलाउने, बरु अफिसबाट अरू पैसा निकाल्नु। कत्रो इज्जत दिनुभएको थियो त्यो पैसालाई। अफिसबाट केही रकम पेस्की लिएर दसैँका लागि चाहिने सामान किन्यौँ हामीले। ताप्लेजुङको दुर्घटनामा कोही पनि भाँचेनन्। सारा देशै शोकाकुल थियो। सम्पूर्ण पत्र पत्रिका शोकमय थिए। यस्तो बेलामा हाम्रो पुरस्कारको समाचार छायामा पर्नु स्वाभाविक थियो। दसैँ आइसकेकाले तुरन्तै फर्क्यौँ प्लेनबाटै। हामीलाई स्वागत गर्न कृष्ण निराकार लगायत 8-10 जना चन्द्रगढीका साहित्यिक साथीहरू फुलमाला लिएर भद्रपुर एयरपोर्टको गेटैमा उभिएका थिए। त्यो देख्दा छाती गर्वले ढक्क फुल्यो। उहाँहरूले अँगालो हाल्दै भन्नुभयो, तपाईँले हाम्रो जिल्लाकै इज्जत राख्नुभयो दरावासीजी। वातावरण खुसीपूर्ण र भावुक थियो। घरमा पनि हाम्रो स्वागतका लागि त्यस्तै तयारी रहेछ। टोलका थुप्रै साथीभाइहरूको भिड थियो। जीवनमा यति ठूलो सत्कार र सम्मान पहिला त थिएन, तर लाग्छ भविष्यमा पनि हुँदैन। भए पनि अब त्यस्तो खुसी हुने सीताजी नै नभएको क्षण मलाई पक्कै रमाइलो हुने छैन। बेलुका धेरै रातिसम्म रमाइला कुरा गरेर बितायौँ। सासु ससुरा पनि यति खुसी हुनुभयो कि म आफ्नो आमा बाबुको खुसी पनि उहाँहरूकै अनुहारमा खप्टिएको देख्थेँ। आमाको स्वर्गीय हुने उमेर भएकै थिएन। अरू 5 वर्ष बाँचिदिनु भएको भए आजको दिन देख्न पाउनुहुने रहेछ। त्यो सम्झेर म अलिक भावुक पनि भएँ, तर त्यो खुसीको क्षणमा मैले गम्भीर हुनु राम्रो थिएन। बेलुका ढिलो सुतेका हामी। बिहान सबैभन्दा चाँडो उठेर दिप्लेस खतरा खुत्रो गर्न थालेको थियो। आफ्नै प्रयत्नबाट युएनमा जागिरी भइसकेको दिप्लेस लुगा लगाएर ठाटिएको थियो। गर्वले मेरो छाती ढक्क फुल्यो। सबैले कमजोर देखेको, सबैको दयाको आँखाले हेर्ने गरेको छोराले कसैको कुनै मद्दत नलिई आफै त्यस्तो राम्रो जागिर पो भेटिसकेछ। उसले मेरो समेत प्रयोग गरेन, ऊ त हिँडिहाल्यो। मैले सीताजीलाई च्याप्प समातेर भने, सीताजी तपाईँको छोराले अब यो जिन्दगीलाई जित्छ, कुनै पीर नगर। म नभएको कुनै दिन तपाईँले उसको चमत्कारपूर्ण जीवन देख्नुहुनेछ। हामीमाथि सबै खुसी एकैचोटि ओहिरिए चाहिँ भयो। सम्भवतः हाम्रो जीवनको सुख र खुसीको सीमान्त क्षण थियो त्यो। भाइ कुमारले काठमाडौँ छोडेर झापा फर्केपछि 2056 सालदेखि कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरेको थियो। 8 कक्षामा पढ्दै गर्दा दिप्लेसले काकाको छेउमा बसेर फ्याटाफुट्टा गर्दै सिक्दै गयो। आफ्नै प्रयत्नबाट कम्प्युटरका अनेक प्रोग्रामहरू सिकेर काकालाई समेत सिकाउनु भएको थियो। साहित्यिक पुरस्कारहरू टाइप गर्दा गर्दा स्पिड पनि खुब बढाएको थियो। त्यही कलाले उसलाई 10,000 को जागिर दिएछ। ऊ हरेक दिन बिहान 6 बजे अफिसकै गाडीमा दमक जान्थ्यो। बिहानको खाना उतै क्यान्टिनमा खान्थ्यो र साँझ मात्र घर आउँथ्यो। उसलाई एउटा समस्या चाहिँ थपिएको थियो, पढाइको अनियमितता। बिबिएसको विद्यार्थी थियो तर कलेज जाने समय थिएन। एकाएक म झापाको चर्चित व्यक्तिमा परिणत भएको थिएँ। गाउँगाउँबाट सम्मानका लागि निम्ता आउन थाले। दोसल्ला र प्रमाणपत्रहरूको खात लाग्यो। निकै महत्त्वपूर्ण कार्यक्रमहरूको प्रमुख अतिथि बनाइन थालेँ। एकाएक बढेको यस्तो लोकप्रियतामा मलाई अतिरिक्त बोझ जस्तो अनुभव हुन थालेको थियो। जीवन बिस्तारै कृत्रिम जस्तो हुन थाल्यो। अनौपचारिकतामा रमाउँदै आएको म एकाएक औपचारिक बन्न पुगेछु। एक दिन कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले एउटा अन्तर्वार्तामा सोध्नुभयो, यो पुरस्कार पाएपछि एकाएक तपाईँ चर्चाको शिखरमा पुग्नु भएको छ, तपाईँको लेखकीय व्यक्तित्व अब राष्ट्रिय स्तरको भएको छ, यस्तो भएपछि प्रायः सबै मानिसहरू राजधानीतिर बसाइ सर्छन्, अब तपाईँ पनि त उतै जाने होला नि। मैले भने म सदा गाउँको मान्छे हुँ, गाउँमै बस्छु, गाउँमै बसेर यत्रो काम गरेँ भने म किन जानु, म काठमाडौँ गएँ भने कतैको पनि हुन्न, यता पनि छोडिन्छु उता पनि, म नयाँ हुन्छु, उहाँका स्थापित अग्रजहरूका अघि म त्यत्तिकै हराउँछु, त्यसैले म जिल्लामै बस्छु। मेरो यो उत्तर सुनेर श्रोताहरू खुसी भएका थिए। त्यसबेला मैले वास्तवमै मनकै कुरा भनेको थिएँ, तर आज सोचिरहेको छु कि मैले त्यति डरो मनले भनेको कुरामा आफूलाई अड्याउन सकेन, कि म आज झापामा छु। मानिसले कहिले पनि आफ्ना रूढ अडानहरूमा आफूलाई अड्याउन सक्दैन। समयका लागि समयका अघि व्यक्ति केवल एउटा कठपुतली मात्र हुँदो रहेछ। समय परिस्थिति र व्यवहारले व्यक्तिलाई उसका हरेक प्रतिबद्धताहरूबाट विमुख पारिदिँदो रहेछ। जीवन आफैसँगको हारको परिणाम हो यो, दिनदिनै हार्दै जानुको बिम्ब, पीडाहरूले घाउहरूले आघातहरूले घेरिँदै अविदितहरूको महायात्राको एक यात्री मात्र रहेछ जीवन। मैले कैयौँ प्रकारका प्रतिबद्धताहरू गरेँ होला, तर आज सम्झन्छु मैले ती कैयौँलाई त्यत्तिकै छोडिदिएँ। जीवनलाई तात्कालिक अहमहरूबीच बेलुन पनि बनाएँ। मलाई थाहा छ मैले आफूलाई उभ्याउन कति अरूका लौरा चोरेँ, कति अरूको बाटो छेकेँ, सबैले गर्ने जस्तो अडचनहरू भोग्दै र बन्दै यहाँसम्म आइपुगेँ। यस थुम्कीबाट आज पर्खी पछि फर्केर हेरिरहेको छु। छोडिएका ती घुम्ती र गोरेटाहरूमा सबै उस्तै सुनसान र लम्पसार छन्। मैले आइपुगेँ भने ठानिएको यो ठाउँ नै मेरो आइपुग्ने पर्ने ठाउँ थियो त, अनि म यहाँ चाहिँ किन आएको, के भयो यहाँ आइपुगेपछि? तिहार सकेपछि एक बिहान कार्यक्रम सकेर फर्किँदै गर्दा लीलाले एकदमै लजाउँदै र डराउँदै भए, सर मलाई धेरै दिनदेखि एकजना केटाले बिहेको प्रस्ताव गरिरहेको छ। उनको अनुहार लजाएको देखेँ। सोधेँ, तिम्रो के विचार छ, केटो मनपर्छ? मैले खासै महत्त्व दिएकी छैन, प्रेम गरेकी पनि होइन, तर उसले फोनमा सधैँ भनिरहन्छ। तिमीलाई बिहे गर्न मन नभए, मन भए ठिकै छ, हामी केटो हेरौँला, तिम्रो आमा बाबुसँग म कुरा गरिदिन्छु। उनी केही बोलेनन्। मैले बुझेँ उनलाई भित्र कतै विवाहको रहर पनि होला। 23 वर्षको युवतीले विवाहको रहर गर्नु स्वाभाविकै थियो पनि। त्यसको केही दिनपछि मैले नै सोधेँ, तिमी केटो देखाउँदिनौ त? छोटो जवाफ आयो, हुन्छ। नभन्दै केही दिनपछि उर्लाबारीमा मिश्र वैजयन्तीहरूले आयोजना गर्नुभएको कार्यक्रममा लीलाले मलाई ती युवकसँग परिचय गराइन्। मैले युवकलाई राम्ररी हेरेँ, केही क्षण कुरा गरेँ, केटो मन पर्यो, बोली र स्वभाव पनि ठिकै लाग्यो। भोलिपल्ट मैले लीलालाई भनेँ, केटो ठिक छ, बिहे गर। अनि उनका पितामातासँग पनि कुरा गरेँ। माघ 14 गते उनको विवाहको तिथि तोकियो। यसैबीच उनको एउटा गजल सङ्ग्रह छाप्ने योजना गरियो। दुःख शीर्षकको गजल सङ्ग्रह विवाहको दिन बेहुलाकै हातबाट विमोचन गरियो। हिउँ लागेपछि समाजलाई दिएको वचन अनुसार घरको बाँकी निर्माण कार्य सुरु गर्यौँ। बरन्डा, रेलिङ, छत र भित्ताको प्लास्टर, आँगन पुराई, कम्पाउन्डिङ केही गरिएको थिएन। एक प्रकारले बास बस्न हुनेसम्मको मात्र बनाइएको थियो घर। यसलाई पुरा गरौँ भन्दा मात्रै छत चुइन थालेकाले अघिल्लो वर्ष 2.5 लाख जति खर्च गरेर आधा तला थपेका थियौँ। मदन पुरस्कारको रकम आएपछि भटाभटी काम सुरु भयो। कम्पाउन्डिङ गरियो र प्लास्टर तथा रेलिङ गरेर रङरोगन गरियो। घर त धपक्कै बलियो। मित्र शङ्कर सुवेदीको नक्सामा बनेको आकर्षक मोडलको घर फिनिसिङ हुँदा त हेरिरहौँ जस्तो देखियो। बेला बेला बाटोमा हिँड्ने मान्छेहरूले आपसमा कुरा गरेका सुन्थ्यौँ। दरावासी पुरस्कारको पैसाले घर सक्छु भन्थे गरेछन्। चेताजी र म एकअर्कालाई हेर्दै मुस्कुराउँथ्यौँ। हामी पनि साह्रै खुसी थियौँ। अब हाम्रो गर्नै पर्ने खालको कुनै काम बाँकी थिएन। टन्न भरिएको पानीको गाग्री जस्तो भएको थियो खुसी घर भरिएको मन। आकाङ्क्षाहरू नै ठक्क उभिए जस्तो। कति सानो रहेछ हाम्रो आवश्यकता, कति सीमित रहेछ हाम्रो प्राप्तिको सीमा। सबै कुरा पुगेको थियो हामीलाई। संसारको सबैभन्दा सुखी र धनी मान्छे जस्ता भएका थियौँ। हामीलाई कसैको तिर्नुपर्ने एक पैसा ऋण थिएन, कसैबाट पाउनुपर्ने कुनै लगानी पनि थिएन, अनुहार अँध्यारो पार्नुपर्ने कुनै कारण थिएन। म भन्थेँ, सीताजी स्वर्ग भनेको यस्तै त होला नि, न भोक न तिर्खा न शोक न सुर्ता। खै देखेको छैन, साँच्चैको स्वर्ग भए पो देख्नु नि। मनले रचना गरेको स्वर्ग भनेको यस्तै हुनुपर्छ, अर्थात् सम्पूर्ण भौतिक सुखहरू समाप्त भएको थियो। समय थियो त्यो। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपिको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब सुन्छौं। २०६४ असारमा एसएलसीको रिजल्ट भयो। विवेकले प्रथम श्रेणीमा उत्तीर्ण गर्यो 74% अङ्क ल्याएर। 4 वर्ष अघि दिप्रेसले 72% मात्र ल्याएको थियो। त्यसो त विवेकभन्दा 30 वर्ष अघि म पनि 63% अङ्क ल्याएर दोस्रो श्रेणीमा उत्तीर्ण भएको थिएँ। आफ्नो सम्झेर उनीहरूलाई केही भन्नुहुने थिएन मैले। अब उसलाई कहाँ के पढाउने भन्ने छलफलले मूर्त रूप लिन थालेको थियो। त्यस्तै बेला एक दिन मुख्य कार्यालयबाट हिराराज नेपालको फोन आयो। उहाँ झण्डै 2 वर्ष सुपरिवेक्षण कार्यालयमा बिर्तामोडको प्रमुख भएर बस्नुभएको थियो। त्यहाँ बस्दा उहाँसँग प्रायः सबै कर्मचारी खुसी थिए। उहाँले मेरो बारेमा पहिले सुनेको रहेछ। भेट्नासाथ अत्यन्त राम्रो व्यवहार गर्नुभएको थियो। उहाँसँग बसेर काम गर्दा रमाइलो र सजिलो पनि थियो। प्रशासन फाँटमा थिएँ म। हिरा सरको मुख्य कार्यालय सरुवा भएपछि पनि म त्यही कार्यालयमा थिएँ। उहाँले फोनमा भन्नुभयो, कृष्णजी तपाईँलाई हेड अफिस सरुवा गरियो भने आउनुहुन्छ। म अलमल्ल परेँ। जागिर खाएको 20 वर्षको अवधिमा एकपल्ट एक सेकेन्ड पनि मेरो मनमा सरुवा लिएर काठमाडौँ जाइएला भन्ने सोचाइ थिएन र त्यस प्रकारको कुनै मानसिक तयारी पनि थिएन। म त फोनमै अनकन आएछु। उहाँले फेरि भन्नुभयो, अनिल पौडेलले अलि लामै विदा लिनुभयो, समष्टि पत्रिकाको सम्पादन गर्ने मान्छे चाहिएको छ, सोचेर मलाई चाँडै खबर गर्नुहोस्। मैले हुन्छ भने म भित्र एकाएक हुन्डरी पस्यो। कति शान्त थिएँ म, एकाएक छटपटी भयो। झापाबाट काठमाडौँ, त्यो पनि मुख्य कार्यालयमा व्यवस्थापनले नै सरुवा गरिदिन्छ भन्दा नमान्नु पनि एक प्रकारको मूर्खता हुन्थ्यो। गराएर जाउँ भने पनि यति थोरै पैसाले काठमाडौँमा बाँच्न सजिलो थिएन। सबै परिवार लिएर जाने कुरा आएन। यो उमेरमा एक्लै काठमाडौँमा डेरामा बसेर पकाएर खान सम्भव पनि थिएन। फेरि सासु ससुरालाई एक्लै छोडेर हामीले चट्टै हिँड्नु पनि हुने थिएन। नराम्रो तनावमा फसाइदिनु भयो हिरा सरले। बिदा भएर घर जान लाग्दा बाटैमा लेखनाथलाई भेटेर भने, लु त घर हिँड। उसैको मोटरसाइकलमा बसेर घर पुग्यौँ र बाहिर बरन्डाको खाटमा बस्यौँ। म अनौठो तनावमा थिएँ। मेरो सानैदेखिको स्वभाव बुझेको उसले आज मलाई अनौठो मानसिकतामा देखेछ। मैले केही भन्नु अघि नै उसले सोधिहाल्यो, आज के भयो तँलाई, निकै तनावमा देखिन्छस् नि। मैले दिउँसो हिरा सरसँग फोनमा भएका कुराहरू सबै सुनाएर भने, लु भन म अब के गर्नु। ऊ एकछिन चुप रह्यो। उसमा पनि एउटा तनाव उम्रियो। उसलाई मेरो घरको समस्याको कणकण थाहा थियो। मेरो घरको अवस्था एक रात पनि बाहिर बस्ने खालको थिएन। खास गरी ससुराको स्वास्थ्यका कारण सीताजी र म भरसक बाहिर रात बिताउँदैनथ्यौँ। बुढा पनि बिस्तारै हाई स्कुलबाट निस्कँदै थिए। तिनीहरूको पढाइ खर्च बढ्दै थियो। अफिसबाट सबै सापटेहरू काट्दा 7,000 जति नगद हात पर्थ्यो। त्यति रकमले झापा र काठमाडौँको खर्च कसरी टर्थ्यो। तैपनि उसले निकै बेरपछि भन्यो, हेरकेटा यो तेरो लागि ठुलो अवसर हो। अब त नि काठमाडौँ जाने बेला आएकै छ। आखिर पछि जागिर छोडेर पनि तैँले जाने ठाउँ त्यही हो। आज अफिसले नै लाँदैछ भने जानु राम्रो, गएपछि एक थोक त होला नि। उसले मेरो पक्षमा सोचिदियो। मेरो पनि अलिकति तनाव घटे चाहिँ भयो। म भित्र पनि जाने रहरले जित्दै थियो। लेखनाथले त्यति भनेपछि बल्ल परिवारसँग सल्लाह गर्ने विचार गरे। बेलुका खाना खाइसकेपछि पारिवारिक बैठक राखेँ। सीताजी प्रतिमा र दुई केटाहरू, मैले हिरा सरको फोन र लेखनाथको सल्लाह सविस्तार गर्दै सोधेँ। अब तपाईँहरू के भन्नुहुन्छ। मेरो कुरा सुनेर सीताजी गम्भीर हुनुभयो। दिप्लेस पनि त्यति बोलेन। सानी केटी बोली, जानु बुबा जानु, विवेक दादालाई पनि लैजानु। म छक्क परेँ। सबैभन्दा सानीले फ्याटर निर्णय गरी उसको कुरा सुनेर सबैजना ट्वाल्ल पऱ्यौँ। विवेकको अनुहार पनि उज्यालो भयो। निकै बेरपछि सीताजीले भन्नुभयो, लेखनाथ दाईले भनेको पनि ठिकै हो, जाने भए जानु। जागिर खाएपछि एकै ठाउँ बसिरहन्छु भन्न पाइने पनि होइन। भोलि तापले जुङ पठाए पनि त जानुपर्छ। सरुवासँग किन डराउनु, एक थोक हुन्छ नि यहाँ। तर सानी केटीले भने चाहिँ विवेकलाई पनि लानु, साथी पनि हुन्छ पढ्छ पनि। त्यो एक किसिमको निर्णय नै थियो। तर विवेकलाई पनि सँगै लाने कुरा भने मलाई अप्ठ्यारो लाग्यो। काठमाडौँको पानी खराब छ। ऊ बिमारी भयो भने मैले जागिर खानु कि उसको स्याहार गर्नु, फेरि सङ्गत कस्तो हुने हो, आदि कुरा मनमा खेल्न लागे। मैले गए पनि विवेकलाई अहिले नै नलाने कुरा गरेँ। तर त्यो कुरा कसैको समर्थन प्राप्त भएन मलाई। विवेकको पढाइ 9 औं कक्षासम्म त्यति राम्रो थिएन, दागी लगाएर आउँथ्यो। क्रिकेट भनेपछि हुरुक्क, केटाकेटीदेखि नै उसमा बसेको क्रिकेटको रतले मलाई तनाव हुन्थ्यो। क्रिकेट आउने दिन ऊ स्कुलै नजाने गर्दो रहेछ। तर 10 औं कक्षामा पुगेपछि एकाएक उसमा अनौठो परिवर्तन आयो। झालटोका लगाएर पढ्न थाल्यो, ट्युसन जान थाल्यो। उसको पढाइपट्टिको त्यो लत देखेर फेरि पनि मलाई तनाव भयो। जेमा पनि पल्लै छेउ पुग्ने गरी लाग्ने उसको बानी अनौठो देखेँ। नभन्दै एसएलसीमा हामी कसैले अनुमान नगरेको अङ्कले आएको थियो। मेरो सरुवा हुने कुरा सुनेर सासुआमाले निकै पीर मान्नुभयो। हजुरकै आठ वर्षमा यहाँ आइएको थियो, हजुर नै हिँड्ने भएपछि अब हाम्रो बसाइ यहाँ के हुने भयो र? मैले सम्झाएँ, तैपनि उहाँको चित्त बुझेन। बुझ्ने कुरा पनि त्यो थिएन। चार दिनपछि मैले फोन गरेर हिरा सरलाई हुन्छ सर भने, अर्को सुखद समाचार थपियो। कार्यालय सहायक भएको 11 वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट शाखा अधिकृतमा बढुवा भएको खुसीसँगै एउटा समस्या पनि थपिएको थियो। बैङ्कका कर्मचारीमध्ये सबभन्दा महत्त्वपूर्ण यो पदको काममा पनि ठूलो जिम्मेवारी हुन्छ। शाखा कार्यालयमा त दोस्रो जिम्मेवारी नै रहन्छ। मैले 2043 असार 2 गते लेखापाल पदबाट बैङ्कमा प्रवेश गरेदेखि सबैभन्दा धेरै समय ऋण शाखामा बसेर काम गरेँ। कासा भएपछि प्रशासनमा बसेँ। लेखा त मैले छोएको पनि थिएन, तर शाखा अधिकृतको मुख्य काम लेखा हेर्ने नै हुन्छ शाखाहरूमा। अब मैले शाखातिर जानु पर्यो भने बिजोक हुन्थ्यो। ठिक त्यस्तै बेलामा मेरो रुचिको काम साहित्यिक पत्रिकाको सम्पादनका लागि बोलाउँदा त खुदो नै पल्टेको थियो। मनमा नै सोचेँ, वास्तवमा मेरो चिना चाहिँ परेकै रहेछ कि के हो। हुन पनि म अचम्मको मान्छे जस्तो लाग्छु आफैलाई। मलाई यो भक्ति र कर्मकाण्डी कुरामा पटक्क विश्वास छैन। ईश्वर, देवी देवता र तिनको आशीर्वाद जस्ता कुराहरू बेकारका लाग्छन्। म मन्दिरहरूमा देवता होइन कला देख्छु, भजनहरूमा भक्ति होइन सङ्गीत सुन्छु। तर एउटा अनौठो कमजोरी छ मेरो, मलाई ज्योतिषमा भने निकै विश्वास लाग्छ। मेरा मावली बा र पिताजी दुवै ज्योतिषी थिए। मावली बाले नै पिताजीलाई पनि ज्योतिष सिकाएको रे। मलाई लाग्छ ज्योतिष भनेको अन्धविश्वास होइन, त्यसमा गणित छ, विज्ञानसँग यो जोडिएको छ। मानव सभ्यताको सम्पूर्णता ज्योतिषमा आधारित छ। प्रकृतिको गतिको अध्ययन हेर्ने विद्या ज्योतिष हो। ग्रह, नक्षत्र र अन्तरिक्षको अध्ययन गर्ने शास्त्र हो ज्योतिष। यसले ग्रहहरूको गति पत्ता लगाएको छ र पृथ्वीको गन्ध, तिनै ग्रहहरूको अवस्थिति र गति र तिनबाट निश्रित हुने ज्योतिको प्रभावबाट मानिसको जीवनमा के असर पर्छ भन्ने अध्ययन हुने हुनाले विश्वास लाग्छ। मलाई त ज्योतिषमाथिको मेरो विश्वास एक किसिमको अन्धतामय नै छ। मैले विराटनगर फोन गरेर मेरो बालसाखी मन्जु शर्मालाई सोधेँ। मन्जु चर्चित महिला ज्योतिषी हुन्, ज्योतिष सम्बन्धी पुस्तक समेत लेख्ने हैसियत राख्ने उनी साहित्यिक पनि छिन्। डाक्टर बलराम उपाध्यायले थालेको ज्योतिष प्रचार अभियानका क्रममा उनले विराटनगरमा 3 महिना अध्ययन गरेपछिको बाँकी अध्ययनले उनी मेधावी ज्योतिष भएकी छिन्। यसअघि पनि म बेला बेला फोनमा सोध्ने गर्थेँ। मेरो कुण्डली नै उनीसँग भएकाले सोध्नासाथ जवाफ पाउँथे। उनले भनिन्, तपाईँको घर छोड्ने योग परेकै छ, ठिक बेलामा सरुवा हुने भएछ, चुप लागेर जानु राम्रो हुन्छ। तपाईँ पति पत्नीले अब केही वर्ष साथै बस्नु हुँदैन। ग्रह कमजोर छन्, तर महिलाहरूबाट पनि सतर्क रहनु होला। उनको कुराले पनि सरुवा हुनुमा त बल नै थप्यो, तर महिलाहरूसँग सतर्क हुनु भन्ने कुरा अनि अनौठो लाग्यो। हुन त उनी पनि महिला भएकीले लामो समयसम्म परदेशमा बस्ने पुरुषमाथि शङ्का उत्पन्न भएको हुनुपर्छ भन्ने पनि सोचे। अनि त्यसै बेला सीताजीले जाने भए विवेकलाई लिएरै जानु भनी गर्नुभएको करको पछि पनि त्यही मनोविज्ञानले काम गरेको थियो कि भन्ने पनि लाग्यो। उनले त्यसअघिका मेरा धेरै कुराहरूका भविष्यवाणी पुर्याएकी थिइन्। एक प्रकारले उनले भनेका सबै कुराहरू पुगेका हुनाले पनि म ज्योतिषप्रति अन्धविश्वासी भएको थिएँ। मन्जुको ज्योतिषीय सल्लाहपछि भने म पूर्ण रूपमा काठमाडौँ यात्राको तयारीमा लागेँ। साउनको पहिलो हप्ता सरुवाको चिठी आयो। अब भने औपचारिक रूपमै मेरो सरुवा भइसकेको थियो। सुन्नेहरूले शुभकामना बधाई दिए, तर झापाली साहित्यिक तथा संसार क्षेत्रका साथीभाइ र शुभचिन्तकहरूले भने मन खिन्न बनाए। झण्डै एक दर्जन सामाजिक तथा साहित्यिक संघ संस्थाहरूमा विशेष जिम्मेदारी पदमा बसेको रहेछु। काम गरुन्जेल त्यसको बोझको मलाई अनुभव थिएन, तर अब छोडेर हिँड्ने बेलामा जिम्मेवारी सुम्पिन खोज्दा भने म आफै अचम्भित भएँ। सबैभन्दा धेरै मन दुखाउनु भएको थियो गोपाल कुमार बस्नेतले। उहाँ मूलत राजनीतिकर्मी भए तापनि बिस्तारै सामाजिक तथा साहित्यिक क्षेत्रमा प्रवेश गर्न लाग्नु भएको थियो। एक प्रकार मैले करले पनि उहाँले भर्खरै आफ्नो सेरोफेरो शीर्षक संस्मरणात्मक निबन्ध संग्रह निकाल्नु भएको थियो र त्यो लोकप्रिय र चर्चित पनि भयो। मेरो सरुवाको कुरा सुनेपछि नयाँ पुस्ताका भाइ बहिनीहरूले निकै चित्त दुखाए। त्यसरी चित्त दुखाउनु स्वाभाविकै थियो, किनभने पालै पालो गरी गणेश बहादुर प्रसाई, बैरागी काइला र भवानी घिमिरे काठमाडौँ जाँदा हामीलाई पनि त्यस्तै नमिठो भएको थियो। जिल्लाको गतिविधिको केन्द्रीय व्यक्तिका रूपमा स्थापित उहाँहरू हिँडेपछि केही समय हामी अन्यलमै परेका थियौँ। अहिले नयाँ पुस्ताका भाइ बहिनीहरूलाई त्यस्तै लागेको हुनुपर्छ। 3 वर्ष अघि दानखालिङलाई भेटघाटले विदाई गर्दा पनि त्यस्तै नमिठो लागेको थियो हामीलाई। बैरागी काइला, गणेश बहादुर प्रसाई र भवानी घिमिरे हिँडे पनि हामीसँग दानखालिङ हुनुहुन्थ्यो। तर उहाँ पनि काठमाडौँ जान लाग्दा हामीलाई अनाथीय भावनाले पिरुलेको थियो। दानखालिङ काठमाडौँ पुगेपछि मैले एउटा लेख लेखेँ नेपाल समाचार पत्रमा, काठमाडौँ खालिङ सरलाई माया गर शीर्षकमा। लेख छापिएपछि काठमाडौँमा खालिङ सरको खोजी भएछ, तर उहाँ काठमाडौँको हावापानीको प्रतिकूलताका कारण धेरै दिन बस्न सक्नु भएन। 7-8 महिनापछि उहाँ फेरि झापा फेर्नुभयो, हामी खुसी भयौँ। साथीहरूले खालिङ सरको उदाहरण दिँदै भने, चाँडै जागिर सरुवा गरेर झापा आउनुहोला, तपाईँको यहाँ हामीलाई ठुलो खाँचो छ। मैले सबैलाई हुन्छ भन्ने आश्वासन दिएँ। मलाई पनि लागेको थियो म धेरै दिन काठमाडौँ बस्न सक्दिनँ, अनिलजीको विदा सकिनासाथ म फर्किहाल्छु। दिदी बहिनी ज्वाइँ बिनाजु भान्जा भान्जीहरू कोही पनि खासै खुसी थिएनन्। सास ससुरा त निराश हुनुभएको थियो। सुरुमा जान प्रेरित गरे तापनि सीताजीको मन पनि उज्यालिएको थिएन। घर छोड्ने कुरा भनेको कहिले राम्रो होइन। आफ्ना भयभरका सरसुविधाहरू छोडेर असुविधातिर हेरिनुपर्छ। त्यसो त जागिरको जीवन जागिरभरि नै यस्तै त हो नि। मलाई यो बैङ्क प्रशासनले माया गरेर यहीँ घर पाएकमा वरिपरि घुमाइरहेकाले 20 वर्षदेखि घरैबाट धाइरहेको थिएँ। वास्तवमा भन्ने हो भने मैले टाढाको सरुवा भोगेकै यही थियो। साउन 28 गते 2 बजेको प्लेनबाट म काठमाडौँ उडेँ। मैले सरुवाको चिठी पाउनासाथ काठमाडौँ सुवेदी आमालाई फोन गरेर एउटा कोठाको व्यवस्था गरी मागेको थिएँ। उहाँहरूका 3 घर भए पनि सबैमा मान्छे बसेकाले निकालिहाल्ने अवस्था रहेनछ। मलाई उहाँहरूले अन्यत्र बस्न पनि दिनुहुन्नथ्यो। म पनि उहाँहरूकै आशा बोकेर आउन लागेको थिएँ। आमाले कुनै कोठा खाली नभएकाले चक्र जर्मनीमा रहेको हुँदा उसैको फ्ल्याटको एउटा कोठा र भान्सा खाली गरिदिनु भएछ। त्यसैमा बा भारी बिसाइयो। सधैँ पनि काठमाडौँ आउँदाको मेरो वासस्थान यही घर भएकाले नयाँ त थिएन, तर अब भने म जागिरै बोकेर लामो अवधि बस्न भने आएको थिएँ। अनौठो लागिरहेको थियो मनमा। मैले अन्त्यमा पनि विवेकलाई काठमाडौँ नलान सक्छु भन्ने लागेर होला, परिवारका सबैले भित्रभित्रै सल्लाह गरेर विवेकलाई कुमारसँग 1 हप्ता अघि नै काठमाडौँ पढाइसकेका थिए। कोठाको व्यवस्थापन गर्न 2-3 दिन लाग्यो। भदौ 2 गते मात्र म हाजिर हुन मुख्य कार्यालय पुगेँ। लिफ्टमा भेट भयो मित्र रमेश देवकोटासँग। मुख्य कार्यालयको सामान्य सेवा विभागमा मेरो सरुवा भएकाले त्यहीँ पुगेर पत्र बुझाएँ। साथीहरूसँग खासै चिन्जान थिएन, तर विभागीय प्रमुख बम विक्रम बस्नेतसँग मुख्य शाखा बिर्तामठमा सामान्य चिन्जान भए पनि खासै बोलचाल भएको थिएन। तारा नेउपानी एकै ठाउँका साथी फोटोग्राफर रहेछन्। उनलाई भेटेपछि अलिकति आनन्द लाग्यो। मेरो लागि उहाँहरू अपरिचित भए पनि म भने कसैको अपरिचित थिइनँ। मेरो आगमनको प्रतीक्षामै हुनुहुँदो रहेछ साथीहरू। चिठी बुझाएपछि अब म ढुक्क भएको थिएँ। शाखा प्रमुख युवराज गुरागाई पनि यही विभागमा हुनुहुँदो रहेछ। उहाँले 1 वर्ष अघि बिर्तामठको एउटा सेमिनारमा गएकै बेला सबै स्टाफहरूकै अगाडि भन्नुभएको थियो, धरावासी सर मेरो गुरु हो, उहाँले मलाई 8 कक्षामा पढाउनु भएको थियो। त्यस हुँदा म छक्क परेँ, मैले बिर्सिसकेको थिएँ। धेरै बेरपछि उहाँका अरू समकालीनहरूको नाम जुटाएपछि सम्झेँ। यत्रो 20 वर्षपछि शारीरिक मानसिक रूपमै परिवर्तन भइसकेको मान्छेलाई कसरी चिन्नु। तर उहाँले अत्यन्त उदारता साथ त्यसो भन्दा मन प्रसन्न भएको थियो। तालु खुलिएको आकर्षक व्यक्तित्वको धनी शाखा प्रमुख जस्तो पदमा पुगेको मान्छेले उहाँभन्दा 2 तहमुनिको मलाई मञ्चबाटै सबैका अगाडि सम्मान गरेकोमा म अत्यन्त भावुक भएको थिएँ। अनि सम्झेँ हामीले बेला बेला भेटेर नमस्कार गर्दा हाम्रा आदरणीय गुरुहरू किन खुसी हुँदा रहेछन्। मैले साहित्यिक प्रसङ्ग आउँदा बारम्बार लिने गरेको एउटा नाम छ हस्त परियार। उहाँ प्राथमिक विद्यालयको शिक्षक हुनुहुन्छ। सञ्चार माध्यमहरूमा मेरो मुखबाट उहाँको नाम सुन्दा अत्यन्त भावुक हुनुहुँदो रहेछ। एक दिन बिर्तामोडमा अचानक भेट हुँदा झ्याम्मै अँगालेर आँखाभरि आँसु पार्नुभएको थियो। परिस्थितिले समयक्रमले नवयोग्यताले हामी जहाँ जहाँ जुन जुन हैसियतमा पुगे पनि आफ्ना ती गुरुहरूलाई बिर्सन नहुने रहेछ। उनीहरूले जीवनमा चाहेको पनि त्यही एउटा भावनात्मक सम्बोधन मात्रै त रहेछ। जीवनभरि बालकको सिँगान पुस्ने एउटा प्राथमिक विद्यालयको शिक्षकले सम्पत्ति पनि के नै कमाउँछ र सधैँ खानाकै धौधौ मात्र हुन्छ, तर उसले सामा अक्षर चिनाएका बालकहरू संसार हाँक्ने विद्वान नेता प्रशासक कलाकर्मी के के हुन्छन् के के। ऊ त एउटा बुढो माझी जस्तो 60 वर्षको उमेरसम्म कुप्रिएर धाइरहेकै हुन्छ त्यही पुरानो थोत्रो मक्किएको च्यादरको छानो मुनि। महिला थोत्रा लुगा र खाली खुट्टा उभिएका बालकहरूका लागि युवराजी तपाईँले जीवनमा कहिले असफल हुनु पर्दैन, फलले झुकेको आँगो हो तपाईँ। त्यो दिन पनि उहाँले विभागका सबै स्टाफहरूका अघि मुक्त कण्ठले मेरो परिचय दिँदै गुरुको सम्मान गर्नुभयो। उहाँ मभन्दा 1 तहमाथिको अधिकृत भए पनि मैले कहिले नमस्कार गर्न भ्याइनँ। 2 दिनमै म घुलमिल भइसकेको थिएँ। महाप्रबन्धक योगेश्वर पन्त र विभागीय प्रमुख हिराराज नेपाललाई भेटे। उहाँहरूले बधाई दिँदै कार्य सफलताको कामना गर्नुभयो। अनिलजीले आफूसँग भएका सबै फाइलहरू जिम्मा लगाउँदै पत्रिका निकाल्ने प्रक्रिया झन्झट र विवरण समस्याबारे अवगत गराए। अनिलजीको अनिल मेरो पुरानो र अत्यन्त घनिष्ठ साथी। उसँग भेट हुँदा बैंकको कर्मचारीका रूपमा होइन, एउटा राम्रो समकालीन कवि साथीका रूपमा भेट भएको थियो। अनिलका सरल र मार्मिक कविताको म प्रशंसक हुँ। फुटेर फेरि मनहरू उनको साह्रै राम्रा कविताहरूको सङ्ग्रह हो। त्यसमाथि मैले गरिमामा एक समालोचना नै लेखेको थिएँ। हिरा आकाश, अनिल पौडेल र म साह्रै मिल्ने साथी। संयोगले तिनैजना एउटै बैङ्कमा भेला भएका थियौँ। उनले विदा लिएपछि उनलाई पालो दिनमा आइपुगेको थिएँ। उनी निकै खुसी थिए। मैले भने, हेर अनिल, म त धेरै दिन बस्दिनँ, तिमी चाँडो फर्क। उनले भने, म बैङ्कमा फर्के पनि अब तिमीले झापा जानु हुँदैन, यहाँ कति ठाउँ छन् काम गर्ने। म तिमीलाई नै यो पत्रिका दिन चाहन्थेँ। उनको म प्रतिको त्यो मित्रभावले म पानी पानी भएँ। अत्यन्त मृदुभाषी मिलनसार कवि अनिल र मेरो बाल्य जीवनमा निकै समानता छ। गरिबीको अत्यन्त कष्टपूर्ण बाल्यकाल पार गर्दै आएका हुन् उनी पनि। पत्रिका जिम्मा लिएपछि मैले आफ्नो फाँट सम्हालेँ र मेरो फाँटमा म एक्लै थिएँ। सहयोगीका रूपमा मित्र प्रदीप बास्कोटा थिए, जो मलाई आवश्यक भएको बेला सबै सघाउँथे। उनी पनि मेरो लेखनका प्रशंसक थिए र प्राय साहित्यिक चर्चामा भाग लिन्थे। सूचना शाखासँग आबद्ध थिएँ म। रमेश देवकोटा, भरत आचार्य, प्रदीप बास्कोटा र म थियौँ यस शाखामा। तर मैले समष्टिबाहेक अरू हेर्नै पर्दैन थियो। समष्टिको क्यालेन्डर वर्ष पनि आर्थिक वर्ष सँगसँगै थियो। त्यसैले 2064 सालको पहिलो अङ्क अर्थात् साउन भाद्र अङ्क असोजमा मात्र निस्कन सक्यो। मेरो सम्पादनमा निस्केको पहिलो अङ्क थियो समष्टि पूर्णाङ्क 58। केही समयमै मुख्य कार्यालय परिसरभित्र म सबैद्वारा चिनिएको थिएँ। तर मैले भने सबैलाई चिन्न गाह्रो थियो। आफ्नो विभाग र माथिल्लो तहका अधिकृत बाहेक अरूलाई औपचारिक रूपमा चिन्न र सम्झिरहन मलाई गाह्रो हुन्थ्यो। सन्दीपसँग सल्लाह भयो विवेकको पढाइबारे। उनले त्यसै वर्षदेखि त्रिवेणीको अङ्ग्रेजी विभाग अन्तर्गत एमफिलको क्लास सञ्चालन गर्न थालेको रहेछ। एनआइसी कलेज दिल्ली बजारमा प्रकाश रेग्मीको नाम दिए। मैले फोन गरेर भेट्न दिएँ। सजिलै स्वीकार्नु भयो उहाँहरूले। विवेकलाई 11 कक्षामा भर्ना गरियो। दिउँसोको कक्षा हुनाले हामी दुवैलाई सजिलो थियो। छिट्टै उठ्यो, खाना बनायो, खायो र सँगै डिस्को कोठाबाट। एउटा मोबाइल उसलाई पनि किनिदिएको थिएँ। त्यसले हामीलाई सम्पर्क गर्न धेरै सजिलो थियो। भैरवी बुका उस काठमाडौँका खगेन्द्र भट्टराई, म काठमाडौँ आएकोमा धेरै खुसी भए। बहिनी रुद्रा पनि रमाइन्। उनीहरू दुवै मलाई साह्रै आदर गर्छन्। रुद्रालाई त शनिश्चरी माविमा पढाएकै थिएँ। खगेन्द्रसँग मैले 2056 सालमा शरणार्थी डिस्केपछि सम्पर्क भएको थियो। पछिल्लो कालमा उनीहरू मेरा कृतिका उदार प्रकाशक भएका थिए। विश्वेश्वर कोइरालाका उपन्यासहरू, झोला र तपाईँ जस्ता पुस्तकहरू प्रकाशित गरिसकेका थिए र अब मैले लेख्ने किताबहरू सबै छापिदिने भएका थिए। एउटा भरपर्दो प्रकाशक पाउँदा लेखकका पनि लेख्न ठूलो बल प्राप्त हुँदो रहेछ। यो लेखेर के गर्नु र? छाप्न सकिन्न, छापी पनि बेच्न सकिन्न भन्ने हीन भावनाले ग्रस्त भएर कति राम्रा लेखकहरूले पनि लेख्न छाडेका छन्। तर आज पहिला जस्तो प्रकाशन समस्या छैन, कृति चाहिँ राम्रो हुनु पर्यो। खगेन्द्रले भने, दाई अब मिलेर काम गर्नुपर्छ। म मुख्य कार्यालयमा सरुवा भए आएर समष्टिको सम्पादक भएको कुरा साहित्यिक वृत्तमा परालको आगो झैँ सल्के झैँ भए फैलिएछ। मलाई फोन गरेर भेट्न आउनेको एक प्रकारको ताँती नै लाग्यो। त्यस फाँटमा प्राय कहिले नआउने अनौठा अनौठा मानिसहरूको जमघट हुन थाल्यो। सामान्य भलाकोसारी मात्र होइन, गम्भीर वा गहन चिन्तनहरूमाथि समेत छलफल हुन थाल्यो। खास गरी मलाई लीला लेखनबारे बोल्न दबाव पर्न थालेको थियो। सञ्जीवले कक्षामा पढाउँदा बारम्बार मेरा कृतिहरूको उदाहरण दिने गरेका रहेछन्। पछिल्लो कालमा सर्वाधिक चर्चित मेरा किताबहरू झोला, शरणार्थी, राधाबारे विद्यार्थीहरूमा विशेष चासो रहेछ। उत्तर आधुनिकता सम्बन्धी अध्ययन गर्नुपर्दा पूर्वेली उदाहरणमा ती किताबहरूले प्रवेश पाउँदा रहेछन्। त्यही कुरा सुनेर आएका अङ्ग्रेजी विषयका विद्यार्थीहरू उत्तर आधुनिकता र लीला लेखनबारे समानता र भेद सम्बन्धी जिज्ञासा राख्ने गर्थे। एक प्रकारले म कुनै पनि कक्षाको प्रवचक प्राध्यापक जस्तो भएको थिएँ। कुनै बेला पनि कोठा खाली नहुने। कवि युद्धप्रसाद मिश्रकी कान्छी छोरी कमल मिश्र पनि त्यही शाखामा आइपुगेकी थिइन्। मलाई अत्यन्त माया गरेर मेरो खाजा खाने समय समेत सम्झाउने गर्थिन् उनी। कहिले घरैबाट बनाएर ल्याएको खाजा हुन्थ्यो, तर मलाई आगन्तुकहरूले नै छोड्दैनथे। आगन्तुक सबैलाई खाजा खुवाउन सम्भव थिएन, एक्लै देखाउँदै कसरी खानु? त्यस्तो बेलामा कमल बहिनीले रिसेप्सनबाट फोन गरेर हजुरको फोन आएको छ भन्थिन्। पत्याउँदै म जान्थेँ। उनी आमाले जस्तै हतार हतारभित्र विप्रको कोठामा छिराएर खाजा खुवाउँथिन्। मेरो मुख्य कार्यालयको 3 वर्ष कार्यकालमा यति माया गर्ने बहिनी पाएको थिएँ कि म सधैँ खुसी हुन्थेँ। यसै पनि युद्धप्रसाद मिश्रको कवि छाप मनमा नमेटिने गरी केटाकेटी देखिने परेको थियो। म प्रायः मलाई भेट्न आउनेहरूलाई बहिनी कमल मिश्रको परिचय दिन्थेँ, कवि युद्धप्रसाद मिश्रसँग जोडेर, अनि सबैले उनलाई आदर गर्थे। अलि पछिदेखि मेरा पुस्तकहरूमाथि शोध गर्ने विद्यार्थीको लाम लाग्न थाल्यो। एउटै पुस्तकमाथि 8-8 वटासम्म अध्ययन हुन थाले। यो 3 वर्षमा झन्डै 70 वटा शोध भएका छन्। अनुसन्धानका लागि आउने विद्यार्थीलाई पनि पुरै समय दिनुपर्ने, त्यसो त 2 महिनामा एउटा अङ्क निकाल्नु थियो। मलाई खासै कामको लोड थिएन। पत्रिकाको सबै काम घरैमा विवेकले गरिदिन्थ्यो। त्यसो भएपछि दिउँसो कम्प्युटरमा जानु पनि नपर्ने, कार्यक्रम परेका दिन लगभग लेखेर हिँड्थेँ। म त्यस अफिसमा एक प्रकारको निर्बन्ध चरी जस्तो थिएँ। हाजिर गरेपछि सकियो, तर पनि म बिना काम अफिसबाट बाहिर कहिले हिँडिनँ। मलाई नै भेट्न आउनेहरूको भिड भएपछि मैले अरूलाई भेट्न किन जानु? कहिलेकाहीँ सम्माननीय अग्रजहरू समेत भेट्न आउँदा भने कस्तो कस्तो अप्ठ्यारो लाग्दो रहेछ। आफूले भेट्न जानुपर्ने मान्छे आफै आउँदा मलाई साह्रै असहज हुन्थ्यो। एक दिन सञ्जीवजीले फोन गरेर भने, कृष्णजी, जिरिजेटले एउटा राष्ट्रिय स्तरको कविता गोष्ठी गर्न लागेको छ, मैले बाहिर जानुपर्ने भयो, सङ्गीता थापाजीलाई तपाईँ केही सहयोग गरिदिनु होला। सङ्गीता थापासँग भेटेँ। राजधानी बाहिरबाट 50 र भित्रबाट 50 गरी 100 कविहरूको भेला गर्ने योजना रहेछ। मैले भने, राजधानी बाहिरका कविहरूको नाम म दिउँला, तपाईँहरू छान्नु होला। अनि मैले 60 जतिको नाम दिएँ, तर मधेस आन्दोलनका कारण राजधानी बाहिरका कविहरूलाई उपस्थित गराउन सक्ने स्थिति रहेन। तैपनि पूर्वाञ्चलबाट कृष्णभूषण बल, गण्डकी पुत्र, मिश्र वैजन्ती, मनु मन्जिल, प्रकाश आङदेम्बे, रश्मि शेखरहरू हवाईजहाजबाट बोलाइए। पाटनमा भव्य गोष्ठी भयो। 2 दिनको त्यस कार्यक्रममा एक दिन भक्तपुर भ्रमण पनि थियो। म काठमाडौँ आउने बित्तिकै सञ्जीवको माध्यमले एउटा जिम्मेवारी पाएको थिएँ। कार्यक्रम शान्ता भवनमा सम्पन्न भएको थियो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपिको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सहकर्मी मन्टेश्वरी राजभण्डारीसँगै म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।